यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। ऊर्जा विकास मार्गचित्र मन्त्री परिषदद्वारा स्वीकृत। सन् 2035 सम्ममा 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य। मर्स्याङदी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत काठमाडौँ ल्याउने 220 केभी प्रसारण लाइन सञ्चालनमा। एक वर्षभित्र 1,00,000 भूमिहीनलाई लाल पूर्जा वितरण गर्ने भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीको प्रतिबद्धता। र अमेरिकाको न्यू अर्लिन्स शहरमा एक सवारी साधनले नयाँ वर्ष मनाइरहेकाको भीड़लाई ठक्कर दिँदा कम्तीमा 10 जनाको मृत्यु।
सजिलो छ है एट दी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले ऊर्जा विकास मार्गचित्र मन्त्री परिषदबाट स्वीकृत गरेको छ। मार्गचित्रमा सन् 2035 सम्म 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। मार्गचित्र अनुसार अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडल समेत खुल्ला भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले प्रस्ताव पारित भएसँगै सरकारले जलविद्युत क्षेत्रमा राखेको समृद्ध नेपालको लक्ष्य पूरा हुने बताउनुभयो। सन् 2035 सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि 46.5 अर्ब अमेरिकी डलर अर्थात 62 खर्ब 31 अर्ब नेपाली रूपियाँ बराबरको लगानी गर्ने लक्ष्य राखिएको छ। लामो समयको छलफल र बहसपछि अब यसअघि रोकिएर बसेका आयोजना अगाडि बढ़ाउन बाटो खोलेको छ। मार्गचित्रमा जलविद्युत आयोजना प्रसारण वितरण तथा सब स्टेशनका लागि आवश्यक पर्ने लगानीको विस्तृत विवरण समेत समेटिएको छ। आगामी 10 वर्षमा छिमेकी मुलुक भारतमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता समेत भएको र सोबाहेक बंगलादेश लगायत अन्य छिमेकी देशहरूमा सन् 2035 सम्म 5,000 मेगावाट विद्युत निर्यात गर्ने योजना मार्गचित्रमा उल्लेख भएको मन्त्रालयले जनाएको छ। सन् 2035 सम्ममा मुलुकको कुल जडित विद्युत क्षमता नै 28,500 मेगावाट पुर्याउने लक्ष्य राखिएकामा हालसम्म करिब 3,400 हाराहारीमा मात्र विद्युत उत्पादन भएको छ। मर्स्याङदी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत काठमाडौँ ल्याउने सब स्टेशन र प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ। तनहुको आँबु खैरेनी गाउँपालिका मार्कीचोकमा ग्यास इन्सुलेटेड प्रणाली जीआईएस प्रविधिमा आधारित 220/132 केभी सब स्टेशन निर्माण सम्पन्न भएको हो। त्यस्तै मर्स्याङदी काठमाडौँ 220 केभी प्रसारण लाइन आयोजना अन्तर्गत निर्माण गरिएको मार्कीचोक सब स्टेशनमा हिजो विद्युत प्रवाह चार्ज गरी सञ्चालनमा ल्याइएको हो। सब स्टेशन चार्ज गरिएसँगै कुल 82 किलोमिटर मर्स्याङदी काठमाडौँ प्रसारण लाइन 220 केभीमा सञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सब स्टेशन सञ्चालनमा आएसँगै मर्स्याङदी नदी करिडोरका जलविद्युत आयोजनाको विद्युत 220 केभी प्रसारण लाइनबाट काठमाडौँ उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताउनुभयो। सरकारले आगामी 1 वर्षभित्र करिब 1,00,000 भूमिहीनलाई लाल पूर्जा वितरण गर्ने जनाएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले तत्काल 77 जिल्लामा भूमि समस्या समाधान आयोग गठन गरेर भूमि वितरणको काम अघि बढ़ाइने बताउनुभयो। आयोगले निवेदनका आधारमा फरक फरक कार्यविधि बनाएर सुकुम्बासी भूमिहीन दलित र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने गरी सरकारले काम थालेको मन्त्री अधिकारीले बैठकलाई जानकारी गराउनुभयो। 1,000 भन्दा कम निवेदन परेका जिल्लामा एक वर्ष कार्यावधि, 5,000 निवेदन परेका जिल्लाको 2 वर्ष र 5,000 भन्दा बढ़ी उजुरी परेका जिल्लाका आयोगका पदाधिकारीको समयावधि 3 वर्ष रहने गरी आयोग गठन गर्न लागि मन्त्री अधिकारीले स्पष्ट पार्नुभयो। मन्त्री अधिकारीले विगतका भूमि सम्बन्धी आयोगले गरेका राम्रा कामलाई निरन्तरता दिँदै तराईका भूमिहीनलाई अधिकतम 5 कट्ठा र पहाड़का भूमिहीनलाई 3.5 रोपनी जग्गा प्रदान गरिने जानकारी गराउनुभयो। बैठकमा भूमि समस्या समाधान आयोगका विज्ञ सदस्य डाक्टर जगत बस्नेतले आयोगमा 10 लाख भन्दा बढ़ीको निवेदन परेको र त्यसको थप अध्ययन गरेर भूमिहीनलाई निश्चित मापदण्डका आधारमा जग्गा वितरण गरिने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले गुठी सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि जतिसक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई दिएको निर्देशनको प्रगति अवस्थाबारे आज मन्त्रालयसँग छलफल गरेर देशभरको गुठी सम्बन्धी समस्या समाधान गर्ने गरी विधेयक ल्याउन निर्देशन दिएको हो। बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले देशभर रहेको गुठीको जग्गा खोज्ने काम गरिरहेको बताउनुभयो। मन्त्री अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको जानकारी गराउनुभयो। छलफलमा सांसदहरूले गुठी समस्या समाधानका लागि भइरहेको पहल, गुठी ऐन निर्माणका लागि भइरहेका काम, भूमिहीनको समस्या समाधान लगायतका विषयमा प्रश्न गर्नुभएको थियो। सरकारले हरेक वर्षको माघ 14 गते सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सम्पत्ति शुद्धिकरण बारे जनचेतना फैलाउन दिवस मनाउने निर्णय भएको बताउनुभयो। विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी राष्ट्रिय दिवसका रूपमा सम्पत्ति शुद्धिकरण दिवस मनाउने मन्त्री गुरूङले जानकारी दिनुभयो।
अहिले समस्या के छ भने हाम्रो देश अहिले पनि यो मनी लन्ड्रिङ केसमा चाहिँ ग्रे लिस्टमा छ। अब त्यो ब्ल्याक लिस्टमा भयो भने त खतम भइहाल्यो, त्यो स्टेट फेल भइहाल्यो, होइन? खैरो लिस्टमा छौँ हामी चाहिँ अहिले डेन्जर जोनमै भएको हुनाले यो अभियानलाई व्यापक पार्नुपर्ने छ। त्यो कुरालाई अलिकति जोड दिनको लागि, इम्पेस गर्नको लागि राष्ट्रिय दिवसको रूपमा मान्ने यो सम्पत्ति शुद्धिकरण निवारणको अभियानमा चाहिँ नेपाल सरकार चाहिँ एकदमै महत्व दिएर लागेको छ भन्ने कुराको सन्देश पनि हो। र यो सम्पत्ति शुद्धिकरण सम्बन्धी जनतालाई पनि थाहा छ नि त के हो सम्पत्ति शुद्धिकरण भनेको, त्यसको पनि प्रचार
यस्तै मन्त्री परिषद बैठकले आवश्यक सेवामा हड़ताल गर्न निषेध गर्ने आदेश जारी गर्ने, खानेपानी तथा सरसफाई नियमावली 2081 स्वीकृत गर्ने, निकासी पैठारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको संचार मन्त्री गुरूङले बताउनुभयो। सरकारले संक्रामक रोग मंकी पक्सको जोखिम न्यूनीकरणका लागि आवश्यक सजगता अपनाउन मातहतका निकायहरूलाई तयारी अवस्थामा राखेको छ। हालै साउदी अरेबियाबाट आएका 2 जनामा संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मंकी पक्स संक्रमित 2 जना मध्ये 1 जना उपचारपछि घर फर्किसकेको र अर्का 1 जनाको सुरक्षित रूपमा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। पहिलो पटक 2080 साल असारमा 1 जना विदेशी महिलामा मंकी पक्स संक्रमण देखिएपछि नै सरकार सजग बनेको र हाल पुनः देखिएपछि थप सतर्कताका साथ आवश्यक तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताउनुभयो।
हामीले देशभरिका 14 अस्पताललाई फोकल अस्पतालको रूपमा तोकेका छौँ र त्यहाँ कार्यरत छाला तथा यौन रोग विशेषज्ञलाई फोकल पर्सन भनेर तोकेका छौँ र साथसाथै हामी कहाँ थल नाका र हवाई नाकामा भएका हेल्थ डेस्कहरूलाई चाहिँ सचेत बनाएका छौँ र थप हाम्रो निगरानी सिस्टम जुन अस्पतालको समाजको निगरानी सिस्टम छ त्यसलाई चाहिँ थप सक्रिय बनाएका छौँ र साथसाथै जुन देशबाट आउने हो यदि त्यो देशसँग पनि हाम्रो इन्टरनेसनल हेल्थ रेगुलेसन अनुसार चाहिँ
रेडियो नेपालसँग कुरा गर्नुहुँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकीले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पूरा गर्न सबैमा आग्रह समेत गर्नुभयो।
विदेशबाट आउने चाहिँ नेपाली वा विदेशीहरू संक्रमण भएर पनि लक्षण नदेखेर इन्क्युबेसन पिरियडको रूपमा चाहिँ उनीहरूले चाहिँ रहेको हुन सक्छ। त्यही भएर 3 हप्ता नजिकको सम्पर्कमा नजान र क्वारेन्टाइनमा बस्न र जनस्वास्थ्यका मापदण्डहरू अप्नाउनलाई हामीले त्यस सम्बन्धी सूचना सामग्रीहरू दिइरहेका छौँ। त्यसलाई आम जनताले कार्यान्वयन चाहिँ गरिदिनु भयो भने नेपालभित्र फैलन र संक्रमण हुन पाउँदैन भन्ने हाम्रो ठम्मै हो। हामी सचेत भयौँ र जुनसुकै कुरा पनि मास्क लगाएर मात्र कुरा गर्ने, केही दूरी राखेर मात्र चेपनाले चाहिँ कुरा गर्ने र निसंक्रमण जस्तै साबुन पानीले हात धुने, कुनै एकजना मानिसले प्रयोग गरेका चाहिँ सरसामानहरू निसंक्रमण गरेर धोएर मात्र अर्कोले प्रयोग गर्ने बानीलाई हामीले चाहिँ कार्यान्वयन गर्यौँ भने नेपालभित्र संक्रमण हुन र फैलन पनि सक्दैन भन्ने चाहिँ विज्ञहरूको पनि भनाइ छ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा मंकीपक्स जोखिमसँग जुझ्न अपनाइएको सजगताबारे सम्बन्धित अधिकारीसँग आजै छलफल गर्नुभएको छ। स्वास्थ्य मन्त्री पौडेल आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षणपछि सम्बद्ध अधिकारीहरूको बैठक डाकेर जोखिम फैलन नदिन प्रभावकारी सेवा दिनका लागि आग्रह गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। आज शीतल निवासमा आयोजित कार्यक्रममा शपथ लिनुहुने राजदूतहरूमा प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डाक्टर नेत्रप्रसाद तिमिल सिन्हा मलेसिया, प्राध्यापक डाक्टर कपिल मान श्रेष्ठ दक्षिण अफ्रिका, सेवालमसाल बेल्जियम र सुम्निमा तुलाधर डेनमार्क रहनु भएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री एवं कृषि तथा वनविज्ञान विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले कृषि तथा वनविज्ञान विश्वविद्यालयको रिक्त रजिस्ट्रारमा प्राध्यापक डाक्टर पुष्कर बहादुर पाललाई नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर शारदा थपलियाको सिफारिशमा कुलपति ओलीले आज डाक्टर पाललाई नियुक्त गर्नुभएको हो। सोही विश्वविद्यालयमा कार्यरत डाक्टर पाल पशु चिकित्सा विज्ञ हुनुहुन्छ। प्राकृतिक विपद र समयमा वर्षा नहुँदा इलाममा धान उत्पादन घटेको छ। यस वर्ष 10,342 हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा 35,039 मेट्रिक टन धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। गत वर्ष 11,222 हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा 39,211 मेट्रिक टन धान उत्पादन भएको थियो। तराई मधेसका जिल्लाहरूमा हरेक वर्ष पुष र माघ महिनामा शीतलहरसँगै बढ़ने जाड़ोका कारणले जनजीवन प्रभावित हुने गरेको छ। यसपटक पनि पछिल्लो दुई दिन यता पश्चिमी वायुको प्रभावले तराईका जिल्लाहरूमा चिसो बढ़नुका साथै शीतलहर चलेको छ। चिसोबाट जोगिन बिहान सबेरै बाहिर ननिस्कने, तातो खानेकुरा खाने, खुल्ला स्थानमा आगो बालेर ताप्ने लगायतका सावधानी अप्नाउन चिकित्सकहरूको सल्लाह छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
प्रत्येक वर्ष पुष र माघ महिनामा तराई मधेसका जिल्लाहरूमा बाक्लो कुहिरोसँगै चलेको शीतलहरका कारणले जनजीवन प्रभावित हुने गरेको छ। जनकपुर धामका व्यवसायी विजय शाह:
चिसो त हावाको कारणले धेरै बढेछ।
बढ्दो चिसोको कारणले प्रादेशिक अस्पताल जनकपुर सहित अन्य अस्पतालहरूमा प्रभावित भएर उपचार गर्न आउनेको संख्यामा वृद्धि भएको छ। बढ्दो चिसोबाट हुने स्वास्थ्य तथा अन्य जोखिमका विषयमा प्रादेशिक अस्पताल जनकपुर धामका निर्देशक डाक्टर जामुन प्रसाद सिंह:
बाहिर अत्यन्त चिसो भएको बेला सबेरै जुन हामीले मर्निङ वाकमा निस्किने गर्थ्यौँ त्यसलाई अलिकति कम गर्नु पर्यो। निस्किँदाखेरि लुगाहरू पूर्ण रूपले कान छोप्ने गरी मौजाहरू समेत लगाएर निस्किनु पर्ने हुन्छ। अत्यन्तै चिसो बढेको छ, घरमा बच्चाहरू र बुढाहरू छ भने आगो ताप्ने व्यवस्था पनि गर्न सकिन्छ। आगो चाहिँ खुल्ला ठाउँमा बाल्नुपर्छ, खानामा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। निमोनिया पनि फैलिन्छ यही बेलामा, डायरिया पनि फैलिन्छ यही बेला। यदि झाडा पखाला लागेको छ भने जीवनजल खानु होला, यसले ब्लडको सर्कुलेसन बढाएर चिसो कम गर्न नै मदत गर्छ। चिसो महिनामा डिहाइड्रेसन लेभल कम्प्लिकेसन उत्पन्न हुन्छ।
वर्षेनी रूपमा प्राकृतिक प्रकोपको रूपमा आउने गरेको शीतलहरका कारणले कैयन गरीब तथा विपन्नको ज्यान जाने गरेको छ। प्रदेश सरकारले चिसोबाट प्रदेशवासीलाई जोगाउनका लागि गरेको तयारीका विषयमा मधेस प्रदेशका गृह संचार तथा कानून मन्त्री राजकुमार लेखी:
हाम्रो प्रदेशमा चिसोबाट हुने कुनै पनि समस्या समाधानका निम्ति चाहे त्यो शीतलहर होस् या अन्य अन्य कुनै किसिमको दुर्घटना ननिम्तियोस् भनेर करिबन एक महिना अगाडि नै हामीले केही निर्णयहरू गरेका छौँ। गरिब विपन्न परिवारलाई हामीले कम्बल वितरण गर्ने तयारी गरेका छौँ। आवश्यक अन्य के उपाय हुनसक्छ त्यसका निम्ति हामीले सुरक्षा निकायलाई पनि तयारी अवस्थामा राखेका छौँ।
चिसोबाट जोगिनका लागि पहिला हरेक व्यक्ति आफै सचेत र सजग रहन आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निशुल्क उपलब्ध गराउनु पर्ने बताउनु भएको छ। नेपाल रेडक्रस सोसाइटी नारायणगढ़ उपशाखाले आज चितवनमा आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निशुल्क दिने भएकाले पाउनेले पनि निशुल्क पाउनुपर्ने धारणा राख्नुभयो। महामन्त्री थापाले अहिले बिरामीले रगतको पैसा तिरिरहनु परेकाले त्यसलाई राज्यले छूट गर्नुपर्छ भन्नुभयो। नेकपा एमालेका पूर्व नेता भीम रावलले पार्टीले साधारण सदस्य समेत नरहने गरी आफूमाथि गरेको कार्यवाही दलको विधान विधि र प्रक्रिया अनुरूप नरहेको जिकिर गर्नुभएको छ। पार्टीबाट निष्कासित भएपछि आज पत्रकार सम्मेलन गरी एमाले पूर्व नेता रावलले आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक शुभेच्छु र आम जनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ़ने बताउनुभयो। एमाले सचिवालय बैठकले यही पुस 10 गते नेता रावललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको लुजियाना राज्यस्थित न्यू अर्लिन्स शहरको पर्यटकीय क्षेत्रमा एउटा सवारी साधनले भीड़लाई ठक्कर दिँदा कम्तीमा 10 जनाको मृत्यु भएको छ। न्यू अर्लिन्सको क्यानल र बर्बन स्ट्रीटमा नयाँ वर्ष मनाइरहेकाको भीड़मा सवारी साधनले ठक्कर दिँदा 30 जना भन्दा बढ़ी घाइते भएका स्थानीय प्रशासनले जनाएको छ। फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ। अमेरिकी संचार माध्यम सीबीएस न्यूजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले उच्च गतिमा भीड़लाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ। अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईले भर्जिनिया राज्यको एउटा कृषि फार्ममा छापा मारेर 150 भन्दा बढ़ी बमहरू फेला पारेको छ। अमेरिकाको इतिहासमै कुनै ठाउँमा छापा मारेर त्यति धेरै मात्रामा विस्फोटक पदार्थ फेला पारिएको यो पहिलो घटना हो। वाशिङटनदेखि दक्षिणमा रहेको फार्ममा ब्राड स्पाफोर्डले हतियार तथा घरेलु बमहरू जम्मा गरिरहेको सुराकीको आधारमा एफबीआईले छापा मारेको थियो। पक्राउ परेका स्पाफोर्डले बन्दुकले तारो हान्दा राष्ट्रपति जो बाइडेनको सामान प्रयोग गरिएको र उपराष्ट्रपति कमला ह्यारिसको हत्या हुनेमा आफू आशावादी रहेको बताएको अनुसन्धानबाट खुलेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा हाल सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको संख्या 142,223 पुगेको छ। त्यस्ता प्रतिष्ठानहरू सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार राष्ट्रिय होटल तथा रेस्टुरेन्ट क्षेत्रबाट प्रत्यक्ष रोजगार पाएका व्यक्तिको संख्या 106,500 पुगेको छ। आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा करिब 2,16,73,83,00,000 बराबर लगानी भएको र करिब 3,26,01,04,00,000 मूल्य बराबरको सेवा उत्पादन गरेको प्रतिवेदनमा उल्लेख छ। आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा करिब 1,09,27,00,000,000 बराबरको मूल्य अभिवृद्धि भ्यालुएट गरेको देखिएको छ। अध्ययन प्रतिवेदनले होटेलमा रहेका कोठाको संख्या 1,16,100 र होटल तथा लजले एकै पटक 22,34,852 जनालाई सेवा दिन सक्ने क्षमता रहेको अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ। ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित बन्दीपुर भ्रमण वर्ष 2025 बुधबारबाट प्रारम्भ भएको छ। बन्दीपुरमा हाल वार्षिक 1,00,000 पर्यटक भ्रमणमा जाने गरेकोमा त्यसलाई दोब्बर बनाउने त्यहाँको पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो। भ्रमण वर्षका क्रममा बन्दीपुर छिम्केश्वरी मनकामना गोर्खा मन्दिर लिगलीकोट भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने 2 दिनको पर्यटकीय प्याकेज निर्माण गरिएको गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुधबार बन्दीपुर भ्रमण वर्ष कार्यक्रमको शुभारम्भ गर्नुभयो। नेपाल बीमा प्राधिकरणले नियमनको कामलाई आगामी दिनमा थप प्रभावकारी बनाउने भएको छ। प्राधिकरणले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले नियमनलाई प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरी प्रभावकारी तुल्याउने उल्लेख गर्नुभयो। बीमा क्षेत्रमा भइरहेका कतिपय कामको सूक्ष्म अध्ययन भइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले दुई तीन दिनभित्र नतिजा आउने पनि उल्लेख गर्नुभयो। बीमाको दायरा विस्तार गरी बढी भन्दा बढी जनतालाई बीमा क्षेत्रमा आकर्षित गर्ने गरी प्राधिकरणले आफ्नो काम अघि बढाएको अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा उल्लेख गर्नुभयो। नेपाली बजारमा सुनको मूल्य बुधबार 1400 रुपियाँले बढेको छ। मंगलबार घटेर प्रतितोला 1,49,600 कारोबार भएको छाप भएको सुन बुधबार 1,51,000 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार नेपाली शेयर बजारमा विगत 3 महिना यताकै सबैभन्दा कम रकम बराबरको शेयरको कारोबार भएको छ। बुधबार नेप्से परिसूचक 5.10 अंकले बढेर 2,581.60 बिन्दुमा कायम भएको छ भने कारोबार रकम 3.5 अर्ब हारिमा खुम्चिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा फोर नेशन कप खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार अर्को महिना नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेशन कप खेल्ने भएको हो। फोर नेशन कप फागुन 5 गतेदेखि 14 गतेसम्म हुनेछ। प्रतियोगितामा नेपाल सहित किर्गिस्तान, लेबनान र म्यानमारको सहभागिता रहनेछ। यी खेल फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको एन्फाले जनाएको छ। मदन भण्डारी स्पोर्ट एकाडेमीको आयोजनामा बुधबार बुटोलमा शुरू भएको मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङसिल पुरुष भलिबल च्याम्पियनशीपमा विभागीय टीम नेपाल पुलिस क्लबले विजयी शुरूआत गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा पुलिस विजयी भएको हो। पुलिसले आयोजक मदन भण्डारी एकाडेमीलाई 3-1 सेटमा पराजित गरेको थियो। पुलिसले दोस्रो खेल शनिबार मणि मुकुन्द भलिबल क्लबसँग खेल्नेछ भने मदन भण्डारी एकाडेमी शुक्रबार रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रसँग खेल्नेछ। प्रतियोगितामा बिहिबार 3 खेलहरू हुनेछन्, जसमा पहिलो खेल नेपाल त्रिभुवन आर्मी क्लब र गुजरात प्रदेश भलिबल एसोसिएसन भारत बीच हुनेछ भने दोस्रो खेल रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मणिमुकुन्द भलिबल क्लब बीच हुनेछ। तेस्रो खेल नेपाल एपीएफ क्लब र गलकोट भलिबल क्लब बीच हुनेछ। पुस 24 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका 8 टीमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले 7,50,000, दोस्रोले 3,50,000, तेस्रोले 1,75,000 र चौथो टोलीले 1,00,000 रुपियाँ पाउनेछन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन स्वास्थ्य लगायतका अवस्थामा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 22.8 डिग्री सेल्सियस न्यूनतम 8 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 18.7 डिग्री सेल्सियस न्यूनतम 5.1 डिग्री सेल्सियस, पोखराको अधिकतम 19.5 डिग्री सेल्सियस न्यूनतम 8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 20.6 डिग्री सेल्सियस न्यूनतम 8.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम 23.8 डिग्री सेल्सियस न्यूनतम 7.4 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। ऊर्जा विकास मार्गचित्र मन्त्री परिषदद्वारा स्वीकृत सन् 2035 28,500 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य। मर्स्याङदी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत काठमाडौँ ल्याउने 220 केवी प्रसारण लाइन सञ्चालनमा। एक वर्षभित्र 1,00,000 भूमिहीनलाई लाल पूर्जा वितरण गर्ने भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीको प्रतिबद्धता। र अमेरिकाको न्यू अर्लिन्स शहरमा एक सवारी साधनले नयाँ वर्ष मनाइरहेकाको भीड़लाई ठक्कर दिँदा कम्तीमा 10 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।